ऑलमोस्ट को कम से कम 4% अपनी नेशनल इनकम का एजुकेशन पे लगाना चाहिए। पाकिस्तान की एवरेज जो है आजादी के बाद से अब तक 68 साल में 68 ईयर्स में वो एवरेज जो है वो 1.8% बनती है। तो ये इसके अंदाजा होता है कि अहमियत कितनी है। आपने तो उन बच्चों का जिक्र किया है रिपोर्ट के मुताबिक जो स्कूल नहीं जाते, जो स्कूल जाते हैं उनकी फिगर भी ये है 47% बच्चे जो हैं जो स्कूल में दाखिल होते हैं वो प्राइमरी लेवल पर करने से पहले ड्रॉप आउट हो जाते हैं।
सही।
तो ये सूरत हाल हो और फिर उसके बाद तीन मसले हैं देखिए हमारी एजुकेशन के जो सरकारी स्कूलों की एजुकेशन है, जो प्राइवेट स्कूल है उनकी फीस आम आदमी बर्दाश्त नहीं कर सकता।
सही।
सरकारी स्कूल सस्ते हैं, उनमें एक मसला तो है करिकुलम का
जी जी।
कि वो आउटडेटेड करिकुलम है, ऑब्सोलीट है। दूसरा मसला है टीचर्स ट्रेनिंग का कि टीचर्स को जो ट्रेनिंग दी जाती है और दूसरा मसला ये भी है कि सोशल स्टेटस टीचर्स का इतना कम है सरकारी स्कूलों के कि अच्छे लोग काबिल लोग टीचर बनना पसंद नहीं करते।
सही।
वो लोग टीचर बनना पसंद करते हैं जिन्हें कोई और काम नहीं मिलता, वो कहते हैं चलो इतने को अच्छी नौकरी मिलेगी टीचर बन जाते हैं। बाय चॉइस टीचर बनना पसंद नहीं करते लोग।
सही।
तो ये सूरत हाल जो है इसमें एजुकेशन की कंडीशन होंगी उसका आप अंदाजा बहुत आसानी से लगा सकते हैं।
सही।
स्कूलों की बिल्डिंग्स कैसी हैं, उनमें फैसिलिटीज कितनी है, उनमें टीचर्स कैसे हैं, उनको क्या फैसिलिटीज हासिल है, इस सब को अगर आप समाप्त करेंगे तो आप इस नतीजे पे पहुंचेंगे कि पाकिस्तान में एजुकेशन की कोई खास अहमियत नहीं समझी
जाए। सही। अच्छा डॉक्टर साहब, ये जो आपने फिगर स्पेशली ड्रॉप आउट का दिया है तकरीबन आपके बिकॉल 48% के नज़दीक है और इंटरनेशनल फोरम्स को आपने इसमें कोट भी किया, ये बहुत ज़्यादा है। अगर आप इसके बारे में थोड़ा बताइएगा कि इसकी क्या वजूहत है, इतनी बड़ी तादाद में इतनी बड़ी शरह अगर ड्रॉप आउट हो जाता है वहाँ पे, यानी स्कूलों में दाखिल होने के बावजूद वो प्राइमरी पास करने से पहले स्कूल छोड़ देते हैं या छोड़ने पर मजबूर हो जाते हैं, वो क्या अवामिल हैं जो उन्हें इस पर मजबूर करते हैं?
देखिए बात यह है, अंग्रेजों के दौर में जब हम गुलाम थे अंग्रेजों के, तो एक कानून था कि जो बच्चा 5 साल की उम्र तक स्कूल नहीं जाएगा उसके माँ बाप को गिरफ्तार कर लिया जाता था और उन पे मुकदमा चलाया जाता था। वो कानून अब भी मौजूद है लेकिन उस पर आज तक ना तो उसका किसी ने जिक्र किया है ना उसे कभी इस्तेमाल किया गया है। दूसरी बात यह है, आपने कहा कि इतनी उसमें एक सोशल कंडीशन की बात भी है, बेशुमार बच्चे ऐसे हैं इनमें जो ड्रॉप आउट होते हैं सरकारी स्कूलों के, जो अपने घर पे रोटी रोजगार का हाथ भी बताते हैं माँ बाप का, और अगर वो काम ना करें तो उनके घर में जो आमदनी है वो नेगेटिवली इफेक्ट होती है और उनको प्रॉब्लम का शिकार बनना पड़ता है। लिहाजा माँ बाप भी ये चाहते हैं कि अगर कुछ पैसे ले आए बच्चा तो बेहतर है। चाइल्ड लेबर जो है उसकी एक बड़ी वजह यह भी है कि बच्चे स्कूल नहीं जाते, वो अपने घर वालों के लिए काम काज करके कुछ पैसे कमाने की कोशिश करती है। तो ये सब कंडीशन ऐसी है जो एक दूसरे से
ठीक है। यानी एक तो बड़ी मजबूत क्वेश्चन, यानी वो महकमा जो चाइल्ड लेबर पे या बच्चों से जबरी मशक्कत पे काम कर रहा है उसको भी किसी न किसी सतह पे तालीम के महकमों के साथ रबते में रहना होगा। प्रोफेसर मदीसन साहब ये बताइएगा, आपने खुद उसका जिक्र किया कि अंग्रेज़ के दौर में वहाँ पे जजार सजा का एक निज़ाम लागू था कि अगर वालदैन बच्चों को स्कूल नहीं भेजते तो उसकी कोई ना कोई कास्ट भी थी जो उन्हें अदा करना थी, तो क्या अब इसका इतलाक नहीं होना चाहिए है या पूरी ताकत के साथ इसको नाफिज नहीं किया जाना चाहिए है?
अगर तारीख की अहमियत होती तो इस पर बहुत पहले अमल हो गया होता, मगर हमारे यहाँ जैसा मैंने शुरू में कहा कि अहम आदमी होने के लिए शख्सियत को नुमायन होने के लिए पाकिस्तान में उसका पढ़ा लिखा होना जरूरी नहीं है। उसकी दूसरी जो है क्राइटेरिया और है, उसमें गाड़ी कैसी है, कैसी में रहता है, कपड़े कैसे पहने हुए हैं, आमदनी कितनी है, ये चीजें को अहम बनाती है। उसका इल्म कितना है, कितना पढ़ा हुआ है, कहाँ से पढ़ा है, ये चीजें बिल्कुल अहमियत नहीं रखती हमारे।
जी अच्छा डॉक्टर साहब ये बताइएगा कि अब एक तो खैर ये तो बहुत ज़रूरी है कि स्कूल में बच्चे जाएं, उनकी एजुकेशन हो, ड्रॉप आउट ना हो, दूसरा तालीम के साथ अभी भी हम अक्सर आपसे जब बात करते हैं तो ये भी उठाते हैं कि स्टैंडर्ड ऑफ एजुकेशन वो कितना आम हो गया है। और अभी हम देख रहे हैं कि मुख्तलिफ चैनल्स पे, मुख्तलिफ जगहों पे अब तो ये बहस भी ओपनली होने लगी है कि पाकिस्तान के अंदर जो तालीम है उसका मयार वो बेहतर बनाया जाए, बनाने की उसकी ज़रूरत है। और साथ साथ ये है कि जो ऐसा निसाब जो शामिल है जो कच्चे जहनों को बुरी तरह मुतासर करता है या एक्सट्रीमिज्म की तरफ ले जा सकता है, उसको भी रिव्यू करने की जरूरत है। आप क्या कहेंगे? जी जी आपसे हमें डॉक्टर हमें फरजाना बारी साहब ने ज्वाइन करना था लेकिन किसी वजह से हमारा रابطہ उनसे नहीं हो पा रहा अभी, तो आप हैं हमारे साथ, आप इसलिए सवाल है। जी हाँ
मैं आपको बताता हूँ कि मेरे दो तीन दफा मुख्तलिफ हुकूमतों ने, मौजूदा हुकूमत पे भी और इससे पहले बेनज़ीर साहिबा की जो हुकूमत थी उसमें भी दो दफा, और शहबाज शरीफ साहब ने जो पंजाब के चीफ मिनिस्टर इन पे बातचीत की मुझे बुला के, बेनज़ीर की हुकूमत में मेरे जिम्मे और एक दो और टीचर्स थे मेरे साथ, हमारे जिम्मे ये काम किया था कि आप करिकुलम को इम्प्रूव करें और उसमें से गैर जरूरी चीजें या मशक शुदा चीजें जो है वो निकालें और उसको अपडेट करें। मैंने चारों सूबों से सब्जेक्ट स्पेशलिस्ट बुलवाए बोर्ड के और उनके साथ डिस्कशन की, किताबें पढ़ी सरकारी स्कूलों की 12वीं तक की और पॉइंट आउट की तमाम चीजें, मगर आज तक ये पता नहीं लगा कि वो रिपोर्ट कहाँ गई जो दो दफा हमने कोशिश की। फिर जब शहबाज शरीफ साहब ने बुलाया मुझे, वन टू वन मुलाकात हुई, उन्होंने मुझे, उनके पीए ने कहा कि वो आपसे मिलना चाहते हैं, उन्होंने एजुकेशन पे ही बात की मुझसे, तो मैंने उन्हें ये कहा कि तीन मसले हैं एजुकेशन के। पहला मसला है करिकुलम का, हमारा जो करिकुलम है इसको पढ़ के बच्चे तरक्की याफ्ता दुनिया का मुकाबला नहीं कर सकेंगे। दूसरा मसला है टीचर्स ट्रेनिंग का, कि टीचर्स को जो ट्रेनिंग दी जाती है वो अपडेटेड नहीं है, वो ऑब्सोलीट है, वो आउटडेटेड है, उसको इम्प्रूव करने की जरूरत है। और तीसरा मसला है टीचर्स के सोशल स्टेटस का, अगर सोशल स्टेटस बुलंद नहीं होगा टीचर्स का तो अच्छे लोग बाई चॉइस टीचर बनने के लिए नहीं आएंगे, वही लोग आते हैं सरकारी स्कूलों के टीचर्स के तौर पे जिन्हें और कोई काम नहीं मिलता, वो कहते हैं चलो कोई अच्छा काम मिलेगा जब तक टीचिंग कर लेती। तो इन हालात में एजुकेशन का जो हाल होगा उसका अंदाजा आप बखूबी लगा सकती हैं। मैं एक बात बार बार कहता रहा हूँ करिकुलम के हवाले से कि हमारा मुल्क चूंकि सब कॉन्टिनेंट को डिवाइड करके नया बना था 68 ईयर्स पहले,
सही,
इसकी तारीफ जिस बुरी तरह हुई है उसकी वजह से बेशुमार प्रॉब्लम थे। हमें ये फैसला नहीं हो सका कि ये मुल्क किस तरह बना था और उसके ऑब्जेक्टिव क्या थे,
सही,
उस पर भी तनाजा जारी है। ये तमाम चीजें ऐसी हैं कि जो बच्चों को कंफ्यूज करती हैं और बच्चों ही को नहीं बड़ों को भी,
यूनिवर्सिटी
लेवल तक यही हाल है।
सही,
अगर आप ये पूछे यूनिवर्सिटी के पोस्ट ग्रेजुएट स्टूडेंट से भी कि भाई पाकिस्तान क्यों बना था, 1200 साल तक इकट्ठे रहते रहे थे मुस्लिम और गैर मुस्लिम सब कॉन्टिनेंट में, फिर ऐसी क्या बात हो गई थी कि 1947 14 अगस्त को अलग होना पड़ा, तो पोस्ट ग्रेजुएट के नौजवान भी इस बात का जवाब तसल्ली बख्श तरीके से नहीं दे सकते, क्योंकि जो हिस्ट्री हमारे यहाँ लिखी गई है और जो पढ़ाई जाती है और जो छापी जाती है वो हिस्ट्री फैक्ट्स पे मबनी नहीं है, वो हमारे मजहब, हमारे मसलक और हमारी ख्वाहिशात पे मबनी है, जो हिस्ट्री के नाम पे लोगों ने लिखी है।
सही।
तो इस तरह की एजुकेशन जो है
जी, यानी एक पूरा कंप्लीट रिविजिट जो है उसकी जरूरत है। जी डॉक्टर साहब हमारे साथ रहिएगा, चंद सेकंड की हम ब्रेक लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो बात करेंगे बर्मा की सूरत हाल पे। रोहिंग्या कम्युनिटी, उनके लिए कौम मुतहदा जोर दे रही है कि उनका 100 दिन के अंदर अंदर उनके लिए मायार जिंदगी बेहतर किया जाए, उनके लिए रहने के जो माहौल है उसको इम्प्रूव किया जाए। एक ब्रेक के बाद
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है। मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो, टेलीविजन और वेब पर सुनाएंगे।
हर माह 3 मुंतखब कहानियों पर बड़े इनाम दिए जाएंगे, लेकिन प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 किलोहर्ट्ज पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
प्रोग्राम जहारंग में आपका खैर मकदम है, हूँ असद हसन, और प्रोग्राम के इस हिस्से में हम बात करेंगे बर्मा के अंदर रोहिंग्या कम्युनिटी जो कि मुसलमान कम्युनिटी है उनकी सूरत हाल पे। एक अरसे से सोशल मीडिया पे और मीडिया में ये इत्तलात आती रही हैं कि वहाँ पे उन्हें मुश्किल हालात का सामना रहा है। अभी वॉइस ऑफ अमेरिका की भी जो रिपोर्ट हमारे सामने है उसमें अकवामे मुत्तहिदा ने ये कहा है, नई गवर्नमेंट वहाँ पे जो आंग सान सू ची जो नोबेल लॉरेट भी हैं और उनकी जमात नेशनल लीग फॉर डेमोक्रेसी, उन्होंने वहाँ पे हालिया इंतखाबात में कामयाबी हासिल की है और वो हुकूमत बनाने जा रही है। तो इस से ये कहा गया है कि वो 100 दिन के अंदर अंदर जो रोहिंग्या कम्युनिटी है उनके लिए जो लिविंग कंडीशंस हैं यानी जिन हालात में वो रहते हैं, ये एक एथनिक माइनॉरिटी यानी एक अकलियती कम्युनिटी है वहाँ की, उनके लिए रहने के हालात जो हैं वो बेहतर किए जाएं, इसको एक बड़े चैलेंज के तौर पे कंसीडर किया जा रहा है, समझा जा रहा है और इस बारे में तशकीक है कि शायद ही हुकूमत इस बारे में डिलीवर कर सके या इन हालात को वो बेहतर कर सके है। मंगल के रोज़ एक पेशरफ ये भी हुई थी कि जो सबकदोश होने वाली हुकूमत है उसने पिछले तकरीबन 4 साल से जो इमरजेंसी नाफिज है उस रियासत में राखाइन रियासत जहाँ पे ये एथनिक मुस्लिम कम्युनिटी रोहिंग्या की मौजूद है वहाँ पे इमरजेंसी नाफिज कर रखी थी बलबों के बाद फसादात के बाद, इस इमरजेंसी को उस जाने वाली या सबकदोश होने वाली हुकूमत ने हटा दिया है। आपके लिए एक मुख्तसर सी झलक हम आपको ये भी बताते चले, इसी रिपोर्ट में ये भी बताया जाता है कि रोहिंग्या मुस्लिम जो हैं वहाँ पर उनके लिए ना तो उन्हें आज़ादी से सफ़र करने की सहूलत हासिल है, ना वो इसके सरकारी इजाज़त के बगैर हुकूमत की इजाज़त के बगैर शादी कर सकते हैं, ना बच्चे पैदा कर सकते हैं, अपनी फैमिली में इजाफा कर सकते हैं और आला तालीम तक रसाई के मौके भी उनके लिए बहुत महदूद बताए जाते हैं। और पिछले कुछ बरसों में जो बुद्ध मतों के अंदर जो एक्सट्रीमिस्ट हैं उनकी तरफ से उनको सख्त मुश्किल हालात का सामना रहा है। इन हालात में क्या चैलेंज बनता है नई हुकूमत के लिए, ख़ासतौर पर एक ऐसी हुकूमत के लिए जिसकी सरबरा नोबेल इनाम याफ्ता हैं अमन का, उनके ऊपर क्या जिम्मेदारी आयद होती है, इसका एनालिसिस करेंगे। मुश्ताक अहमद मेर साहब ने इस सेगमेंट में हमें ज्वाइन किया है, साबिक सफ़ीर हैं और उस खत्ते की सूरत हाल पर गहरी नज़र रखते हैं। डॉक्टर प्रोफेसर मेहदी हसन साहब हमारे साथ हैं, मुमताज़ एजुकेशनस हैं लेकिन ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान उसके भी सरबरा रह चुके हैं, तो इंसानी हकूक पर भी उनकी गहरी नज़र रहती है। मुश्ताक अहमद मेर साहब, नई हुकूमत आंग सान सू ची अगरचे वो बजाते खुद उसको हेड नहीं कर रही होंगी लेकिन उनकी पार्टी ज़ाहिर वो हुकूमत चला रही है और वो उनके ऊपर एक और बड़ी ऑब्लिगेशन है क्योंकि नोबेल पीस है उनके पास, कितना ज़रूरी होगा उनके लिए इस सूरत हाल को बेहतर करना, 100 दिन की मोहलत कितनी कम या ज़्यादा है और अक़वामे मुत्तहिदा के प्लेटफार्म से जो इंसानी हकूक की खिलाफ वर्जियों का मामला है उसको बेहतर बनाने के लिए क्या किरदार अदा किया जा सकता है?
یہ بہت پرانا مسئلہ ہے جی, اور چونکہ برما میں 60 سال سے زیادہ عرصہ ملٹری ڈکٹیٹرشپ رہی ہے اور وہ ایکسٹریم اینٹی مسلم ڈکٹیٹرشپ رہی ہے. میں بنگلہ دیش میں تھا تو ہر سال کوئی 2-2.5 لاکھ کے قریب مہاجر جو تھے اراکان کے مسلمان وہ بنگلہ دیش میں آتے تھے اور بنگالی پھر ان کو واپس بھیجتے تھے. تو یہ ان کو وہاں رہنے کی اجازت نہیں دیں گے. میری اپنی ایسٹیمیشن یہ ہے کہ نئی الیکٹڈ گورنمنٹ بھی اس سلسلے میں کنسیشن نہیں کرے گی. یہ برمیز بزنس جو ہیں یہ بے انتہا ووکل ہیں اور یہ بے انتہا اسٹرکٹ ہیں نیشنلٹی کے بارے میں. ان کا خیال ہے کہ ان کو یہ آؤٹ سائڈرز ہیں اور ان کو ڈسپرس ہونا چاہیے مسلم ممالک میں. ارد گرد سوائے بنگلہ دیش کے کوئی مسلم ملک نہیں ہے. تھائی لینڈ لگتا ہے اور اس کے بعد ملیزیا آ جاتا ہے. تو یہ ریسٹرکشن رہیں گی اور جیسا کہ آپ نے انٹروڈکشن میں کہا ہے وہ ایک بیسک جو ایک ہیومن نیسیسٹیز ہوتی ہیں, ضروریات ہوتی ہیں, وہ بھی ان کی پوری نہیں کی جاتی ہیں, بلکہ ان کو ویتنام کے بورڈ پیپل کی طرح ٹریٹ کیا جا رہا ہے اور بے انتہا کیجوئلٹیز ہوئی ہیں, بے انتہا ظلم ہوا ہے. ہم نے کافی مدد کی تھی پاکستان نے بھی, لیکن پاکستان کے اندر خود بے انتہا دنیا بھر کی مائنارٹیز اکٹھی ہو گئی تو برمیز مسلمانوں کی مدد نہیں کر سکے. میں نہیں سمجھتا کہ نئی حکومت جو ہے وہ ملٹری کی شیڈو سے باہر نکلے گی اور کوئی ڈومیسٹک پالیسیز میں چینجز لے کر آئے گی.
جی ڈاکٹر مہدی حسن صاحب, آپ کا انالیسز برما کی صورتحال, اقوام متحدہ کا نوٹس لینا, نئی حکومت جس پہ یہ ابلیگیشنز بنائی جا رہی ہے, نوبیل پیس کا بھی آپ یہ کہہ لیں کہ ان کے ساتھ جڑا ہوا ہے, تو کیا ذمہ داریاں ان پہ عائد ہوں گی اور کتنا وہ ڈیلیور کر سکتی ہیں؟
دیکھیے یہ ہے کہ 50 سال تک یہاں ایک ڈکٹیٹرشپ رہی ہے, ملٹری ڈکٹیٹرشپ, اور ڈکٹیٹرشپ کا یہ قاعدہ ہوتا ہے. ہر دفعہ ہم نے بھی دیکھا ہے پاکستان میں 4 ملٹری ڈکٹیٹر بکتے کہ وہ لوگوں کی توجہ لوگوں کے ڈیموکریٹک رائٹس کی ڈیمانڈس کو ختم کرنے کے لیے مختلف قسم کے مسائل جو ہیں ان کو پروویننٹ کر دیتے ہیں. تو جہاں تک اس کی بیک گراؤنڈ کا تعلق ہے, برما جو ہے جب انگریزوں کی حکومت تھی سب کانٹیننٹ پہ, انڈو پاکستان پہ, تو برما اس کا حصہ تھا. سو مچ سو کہ ایک ٹرین جو پشاور سے چلا کرتی تھی وہ رنگون تک جاتی تھی اور بے شمار ہندوستان سے لوگ محنت مزدوری کرنے اور بزنس کرنے کے لیے برما تک جایا کرتے تھے. تو بہت قریبی تعلق رہا سب کانٹیننٹ کا برما سے, اور میرا خیال یہ ہے کہ بیشتر لوگ جو جن کو کہا جاتا ہے کہ وہ مسلمان مائنورٹی ہیں وہاں کے, وہ اسی زمانے کے آباد کار ہوں گے اور ان کی اولادیں ہوں گی. تو میں یہ سمجھتا ہوں کہ اس وقت جو الیکٹڈ حکومت آئی ہے, کیونکہ اس کی لیڈر جو ہیں انہوں نے بہت سختیاں جھیلی ہیں ڈکٹیٹرشپ کے زمانے میں, تو ان کو یقیناً خیال ہوگا ڈیموکریٹک رائٹس کا لوگوں کی, اور اگرچہ وہ وزیر اعظم یا صدر نہیں بنی اپنی چوائس سے, لیکن اس کے باوجود ان کا اثر و رسوخ ان کی جدوجہد کی وجہ سے ضرور ہوگا حکومت پہ. تو ہم امید کر سکتے ہیں کہ وہ حالات کو بہتر کرنے کی اور جو لوگ پرسیکیوٹ ہو رہے ہیں ان کے حالات کو بہتر کرنے کی یقیناً کوشش کریں گی, کیونکہ اب وہاں ایک جمہوری حکومت آئی ہے اور وہی مشکلات ہوں گی اس حکومت کو جو طویل ڈکٹیٹرشپ کے بعد برسر اقتدار آنے والی
جماعتوں کو
حکومت کو درپیش ہوتی ہے.
بہت شکریہ ڈاکٹر مہدی حسن صاحب, آپ نے میرے لیے وقت نکالا, فارمر ہیڈ ہیومن رائٹس کمیشن آف پاکستان, آپ ہمارے ساتھ تھے, آپ کا بہت شکریہ. مہر صاحب ہمارے ساتھ رہیے گا, ہم اگلے جو سیگمنٹ پہ بات کرنے جا رہے ہیں پاکستان افغانستان دونوں ملکوں کے درمیان سرحد, اس پہ آمد و رفت کو ضابطے میں لانے کے لیے ایک دستاویز پہ دستخط ہوئے ہیں, اور اس میں یہ اس بات کو یقینی بنایا جا رہا ہے کہ تقریباً 2500 کلو میٹر جو طویل سرحد ہے دونوں ملکوں کے درمیان, یہاں سے جو ٹرانسپورٹیشن ہوتی ہے اور دونوں ملکوں کا ایک دوسرے کے خلاف پھر یہ شکوہ رہتا ہے کہ یہاں نقل آمد و رفت کرنے والے لوگوں کے اندر دہشت گرد یا ایلیمنٹ یا ایکسٹریمسٹ ایلیمنٹس بھی شامل ہوتے ہیں اور وہ حالات کا ناجائز فائدہ اٹھاتے ہیں. جو پیچیدگیاں پیدا ہو رہی ہیں ان کو حل کرنے کی کوشش ہوئی ہے اور اس کے طور پہ ایک معاہدے پہ اتفاق ہوا ہے کہ وہ صرف وہی لوگ سفر کر سکیں گے جن کے پاس مستند سفری دستاویزات ہوں گی. ہمارے ساتھ ہیں اس پہ سیگمنٹ پہ بات کرنے کے لیے اسدالہ داؤد زئی صاحب افغانستان سے, انہوں نے ہمیں جوائن کیا ہے, جرنلسٹ ہیں, اور مشتاق احمد میر صاحب. میر صاحب پہلے آپ بتائیے گا, یہ ڈیورن لائن اس کے ارد گرد ایک بڑا کہتے ہیں کہ قدیم ثقافتی تعلق ہے, فیملیز ایک دوسرے کے ساتھ بڑے گہرے روابط میں ہیں, لیکن یہ بھی بات اپنی جگہ پہ بہت بڑی حقیقت ہے کہ بنا دستاویز کے ریلیشن شپ تعلقات جتنے بھی اچھے ہوں سفری دستاویزات کے بغیر آمد و رفت کہیں اتنی آسان نہیں ہوتی ہے جتنی وہاں پہ ہے. کتنا ضروری ہو گیا ہے ان حالات میں جب دہشت گردی کا دونوں ملکوں کو سامنا ہے؟
یہ بہت ضروری ہے کہ افغانستان اور پاکستان کے درمیان بارڈر مینجمنٹ ہو اور یہ جو ٹریفک ہے اس کو ریگولیٹ کیا جائے, لیکن تمام تر کوشش کے باوجود یہ کسی قسم کا انتظام نہیں ہو سکے گا, اس لیے کہ افغان لوگ خاص طور پر جو پشتون بیلٹ میں ہیں اور افغان حکومت جو ہے وہ بارڈر ڈیورنٹ لائن کو مانتی نہیں, وہ کہتے ہیں کہ یہ ہم یہ بارڈر ہے ہی نہیں تو ہمارا آنا جانا رہے گا, اور بہت سے قبائل جو ہیں وہ دونوں سائڈ پہ رہتے ہیں. ہم نے بہت کوشش کی ہے کہ ان کی کسی طرح فنگر پرنٹنگ کی جائے یا آنے جانے کا ریکارڈ رکھا جائے, لیکن نہیں ہو سکا. اب جو تھوڑی بہت افغانستان کی طرف سے کنسیشن آ رہی ہے وہ اس لیے آ رہی ہے کہ جتنے وائلنس کے انسیڈنٹ ہوئے ہیں پاکستان میں, خاص طور پہ پشاور اسکول کا ہوا ہے, اب یہ لاہور کے پارک کا ہوا ہے, اس میں کنکریٹ ایویڈنس ہے کہ یہ لوگ افغانستان سے آئے ہیں اور ان لوگوں کو نہیں چیک کیا جا سکا کیونکہ بارڈر مینجمنٹ نہیں ہے. بارڈر لمبا ہے, طویل ہے, لیکن بہت سے ملکوں کے بارڈر طویل ہوتے ہیں اور یہ انتظام ہو سکتا ہے, لیکن ڈاکومنٹیشن جو ہے وہ افغان حکومت جو ہے وہ جب تک تسلیم نہ کرے اور اس کو امپلیمنٹ نہ کرے تو بڑا مشکل ہے.
جی اسدالہ داؤد زئی صاحب افغانستان سے ہمارے ساتھ ہیں, جرنلسٹ ہیں. اسدالہ صاحب یہ بتائیے گا, دونوں ملک ایک دوسرے کے ساتھ اب یہ معاہدہ کر رہے ہیں کہ آمد و رفت, اس کے لیے باقاعدہ ڈاکومنٹس ہونے چاہیے ہیں, کتنا یہ ایک طرح سے مؤثر چیز ہو سکتی ہے دہشت گردوں یا عسکریت پسندوں ان کی آمد و رفت کو روکنے کے لیے؟ لیکن چونکہ سرحد بہت طویل ہے تو کیسے یقینی بنایا جائے گا کہ صرف ڈاکومنٹس رکھنے والے لوگ ہی سفر کر سکیں؟ جی اسدالہ داؤد زئی صاحب آپ ہمارے ساتھ ہیں.
جی السلام علیکم. جی مجھے تو یہ آج کے موضوع کا پتہ بھی نہیں, تو اگر آپ پہلے ہمارے ساتھ یہ موضوع اگر شریک کر لیں تو.
ہماری پروڈیوسر نے آپ سے بات کی ہوگی, ہم یہ بات کر رہے ہیں کہ پاکستان اور افغانستان دونوں ملکوں کے عہدیدار آفیشلز اس بات پہ اتفاق کیا ہے کہ جو سرحدوں کے اوپر نقل و حرکت ہے دونوں طرف کے لوگوں کی, اس کو باقاعدہ ڈاکومنٹ کے تحت ہونا چاہیے, باقاعدہ پرمیشن ہو, اجازت ہو ایک دوسرے کے ملک میں جانے کے لیے. یہ نہیں ہے کہ صرف اگر پرانے قبائلی تعلقات ہیں ایک دوسرے کے ساتھ تو آسانی سے آمد و رفت جاری رہے. تو یہ آپ کے خیال میں کتنی بہتر ایک ڈیولپمنٹ ہوئی ہے, پیش رفت ہوئی ہے؟
جی یہ تو پہلے سے جو اگر یاد ہو آپ کو تو یہ اسٹارٹ سے جب پاکستان بنا تھا تو اس وقت سے ہمارے اور پاکستان کے درمیان ایک روڈ پاس کا ایک رجیم تھا بارڈر کراس کرنے کے لیے, تو وہی سے یہی چل آ رہا تھا. لیکن جب یہ بعد میں جو اختلافات بڑھ گئے اور یہ جو دہشت گردی اور سیاسی اختلافات آ گئے دونوں حکومتوں کے درمیان, تو یہ پاسپورٹ اور ویزے کا ایک رجیم سٹارٹ ہوا. پہلے سے تو اس وقت بہت زیادہ لوگ جو تھے ان سے اس سسٹم سے اور اس رجیم سے بہت زیادہ خوش بھی تھے, اور وہ چیز جو تھے وہ آمد رفت کو ریگولرائز بھی اچھی طریقے سے وہ کر رہے تھے, تو بہت اچھی طریقے سے وہ ہینڈل بھی ہو رہے تھے. تو اس میں اتنی سختی بھی نہیں تھی, اتنی تکلیف بھی نہیں تھی, لوگ خوش تھے اور راضی تھے. تو جب بھی یہ افغانستان میں یہ بات ہوا بات اور یہ بحث چڑھ جاتا ہے کہ اب کیسے دونوں جو اتنا طویل اور فورس بڑھ رہے تھے اس کو کیسے ریگولرائز کیا جائے, کیسے اس پر چک کیا رکھ کر کیا جائے, تو یہی ڈیمانڈ آ رہی ہے. ہمارے جو پرانے حکومتوں کے عہدیدار ہیں تو وہ یہی پیشنہاد کر لیتے ہیں, یہی سجیسٹ کر لیتے ہیں کہ جو ہے یہ ڈاکومنٹس کی ایک ریجیم ہونی چاہیے کہ دونوں طرفوں سے جو
بہت شکریہ آپ کا اسد اللہ داؤدی صاحب آپ ہمارے ساتھ تھے آپ کا بہت شکریہ مشتاق احمد میر صاحب آپ کے بھی ہم مشکور ہیں سامعین چند سیکنڈ کی بریک بریک کے بعد واپس آئیں گے تو ریڈیو ٹی وی سیگمنٹ کے ساتھ ہم آپ کے سامنے حاضر ہوں گے پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم میں ہوں اسد حسن اور پروگرام کے اس حصے میں ہم بات کریں گے واشنگٹن میں جاری جوہری سلامتی سے متعلق دو روزہ سربراہ اجلاس اور اس اجلاس میں آج دوسرا اور آخری دن ہے صدر باراک اوباما وہ اس اجلاس کے اختتامی سیشن سے خطاب کریں گے اور توقع یہ ہے کہ یہ چوتھا جو سمٹ ہے اس کے بعد جو اعلامیہ سامنے آئے گا یہ ایک پلان آف ایکشن سامنے آ سکتا ہے فوکس اس اجلاس میں تھرو آؤٹ یہ رہا ہے کہ دہشت گرد یا عسکریت پسند جو گروپس ہیں جیسے القاعدہ ہے جیسے داعش ہیں ان کی جوہری مواد تک رسائی نہ ہو اور جو بھی نیوکلیئر فیسلٹیز ہیں یا نیوکلیئر کے حامل ملک ہیں نیوکلیئر صلاحیت کے وہاں پہ سیکیورٹی زیادہ سے زیادہ بہتر ہو مربوط ہو اور ان کا کمانڈ اینڈ کنٹرول سسٹم زیادہ جامع بنایا جائے اس ریفرنس میں اطلاعات جو آ رہی ہیں اس کے مطابق فوکس ابھی دو روزہ اس کانفرنس میں سب سے زیادہ داعش پہ رہا ہے اس کی اس تعداد پہ کہ وہ کس حد تک نیوکلیئر میٹیریل تک رسائی حاصل کر سکتی ہے یا اس کو وہ کیپٹلائز کر سکتی ہے اسی طرح شمالی کوریا اس کا بیلسٹک یا اس کا نیوکلیئر پروگرام اور اس کا غیر ذمہ دارانہ رویہ اس پہ بات ہوتی رہی ہے ہمارے ساتھ ہیں اس وقت وہاں پہ کنونشن سینٹر سے افتخار حسین ہمارے کولیگ ہیں ڈیوا ریڈیو کے ساتھ ان کی وابستگی ہے کنونشن سینٹر میں موجود ہیں ان سے کچھ اپ ڈیٹ لیتے ہیں اور پھر اس کانفرنس میں اب تک جو ڈیولپمنٹس ہوئی ہیں اس پہ ہم انالیسز لیں گے تجزیہ لیں گے اپنے ماہرین کا افتخار بہت شکریہ آپ نے ہمیں وہاں سے جوائن کیا ہے آج کا ایجنڈا کیا ہے اور تھوڑے سے ہمیں گلمپسز دیجیے گا کل کے پہلے روز میں کیا اہم ڈیولپمنٹس ہوئی ہیں یہاں پہ
تھینک یو اسد بیسیکلی جو آج کا ایجنڈا ہے اس کے تو شروعات ہو چکے ہیں اس وقت جب میں اس وقت موجود ہوں کنونشن سینٹر میں تو پریزیڈنٹ اوباما نے ابھی اناگرل اسپیچ کی ہے اور دو منٹ پہلے اس اناگرل اسپیچ میں انہوں نے اس کے اگر ڈائسیکٹ کیا جائے تو بیسیکلی تین باتیں امپورٹنٹ وہ سامنے آئی ہیں وہ ایک یہ ہے کہ آج تک انہی سمٹس کے دوران جو کمٹمنٹس ہوئے تو کیا اچیو ہوا دوسری بات کہ ہاؤ مچ از سیریس اینڈ ارجنٹ دی تھریٹ آف نیوکلیئر پروفریشن اسپیشلی امیڈ دس ہائی لیول آف ٹیررسٹ ایکٹیویٹیز اراؤنڈ دی ورلڈ تو اور تیسری جو اس کو میں کیٹیگرائز تیسرا اگر کروں تو وہ یہ ہے کہ واٹ وی آر ڈوئنگ ایز اے انٹرنیشنل کمیونٹی اینڈ واٹ دی یو ایس از ڈوئنگ especially leading the efforts and putting together the efforts around the world
See.
to usko eliminate kiya ja sake nuclear proliferation ko aur us material ki dehshatgardiyon ke haath lagne ko to unhone ek baat jisko main iconic expression keh sakta hu consequences ke hawale se jo ki hai wo ye hai ki an apple sized plutonium jo ke seb ya apple ke size ka wo it can kill hundreds of thousands of people تو اس کا مطلب یہ ہے کہ اگر یہ لیک ہو جائے اگر کروڈ فارم میں بھی دہشت گردوں کے ہاتھ لگ جائے تو ہاؤ فور اینڈ دی بگ کنسیکوئنسز کڈ بی اور دوسری جو انہوں نے ایک بات کی وہ یہ تھی کہ باقاعدہ ایویڈنس دے کے کہ داعش ایسا ایک دہشت گرد تنظیم ہے کہ انہوں نے عراق میں کیمیکل گیس یوز کیے ہیں سو دیٹ مین کہ اٹ ہیز دا انٹینٹ دا کیپیبلٹی and it wants to have its hands on the nuclear material
sahi
to unhone wo bhi baat ki aur baqaida ek Brussels mein to nuclear plant ke manager pe wo surveillance kar rahe the
sahi
جو ٹھیک
ہے یعنی یہ خطرات ہیں کہ ان کی ایکسیس جو ان کی دسترس ہو سکتی ہے افتخار یہ بتائیے گا کل بھی پریزیڈنٹ باراک اوباما نے جو سائڈ لائنز ملاقاتیں تھیں اور جنرلی انہوں نے گفتگو کی یہ انہوں نے کہا کہ نیوکلیئر سیکیورٹی سے متعلق پروگرس ہو رہی ہے لیکن سلو ہے بہت زیادہ کام کرنے کی ضرورت ہے آج بھی آپ نے جو بات کی وہ اسی کا اشارہ دیتی ہے تو کیا ہم توقع رکھیں کہ اس کانفرنس کے اختتام پہ جو اعلامیہ سامنے آئے گا یا کوئی پلان آف ایکشن جو سامنے آئے گا وہ کس نوعیت کا ہو سکتا ہے
اسد یہ جو سمٹ کے بعد یہ ایکسپیکٹ کر رہے ہیں دس از ایکچولی فائیو پوائنٹ ایجنڈا اور جوائنٹ ڈکلریشن دے آر لوکنگ جو سامنے آ سکے گا اور اس میں کمٹمنٹس ہے لیکن وہ کمٹمنٹس ڈیفینیٹلی ایسے نہیں ہے کہ اس کو ابھی یہ کر رہے ہیں کہ یو این کے کنٹیکسٹ میں انٹرنیشنل اداروں کے ساتھ اس کو جوڑا جائے تاکہ اس کی جو ایک رسمی ویلیو ہے وہ سامنے آ جائے اور زیادہ سے زیادہ ملکوں کو پابند کیا جائے, ممالک کو پابند کیا جائے تاکہ وہ اس کو فالو کرے. لیکن اس میں جو سب سے ایک امپورٹنٹ چیز سامنے آئے گی جس کی ایکسپیکٹیشنز ہیں وہ یہ ہے کہ ہاؤ ٹو موو فارورڈ آن دا کمٹمنٹ دے ہیو میڈ سو فار ان دا پاسٹ فور سمٹس اور تھری سمٹس اور دس ون جو چوتھا ہے.
تمام جو ممالک کی جن اگریمنٹس کے تحت جو ابلیگیشنز ہیں یا کمٹمنٹس ہیں اس پہ وہ کس حد تک پورے اترے ہیں,
اور اس کی آپ کو ایک تھوڑا سا نقشہ دے دوں کہ کس قسم کے کمٹمنٹس ہیں. دیکھیں اس میں کوآپریشن, ٹیکنالوجی شیئرنگ اور خاص طور پہ جو ٹریننگ ہے اور جو کنونشنز ہیں اس کو سائن کیا جائے, یا جن نیوکلیئر پلانٹس میں نیوکلیئر جگہوں پہ جو کام کرتے ہیں ان کو کیسے ٹرین کیا جائے, اور ظاہر ہے پھر جو انٹرنیشنل لیول پہ خطرات ہیں اس کو کیسے, اسمگلنگ کو کیسے روکا جائے, تابکاری کے مواد کو اسمگلنگ سے کیسے بارڈرز پہ اس کو ڈیٹیکٹ کیا جائے. اٹس اے ہول بنچ آف تھنگز فار ایوری باڈی اینڈ دے آر کمنگ ان ٹو اے کنکلوژن. بٹ دا ریئل چیلنج ول بی, جو میری بات ہوئی ہے یہاں لوگوں سے آفیشل سے, وہ یہی ہوگا کہ ہاؤ ٹو موو فارورڈ اینڈ امپلیمنٹڈ
ٹرانسپورٹیشن, یہ بہت بڑا فوکس ہے. بہت شکریہ افتخار حسین, آپ نے ہمیں کنونشن سینٹر سے اپڈیٹ کیا, ہمارے کولیگ دیوا ریڈیو سے ہمارے ساتھ انالیسس کے لیے ہمیں جوائن کیا ہے. اس وقت ہمارے ساتھ موجود ہیں فرحت آصف صاحبہ, پریزیڈنٹ انسٹیٹیوٹ آف پیس اینڈ ڈپلومیسی کی, اس وقت اسلام آباد سے ہمارے ساتھ ہے. فرحت بہت شکریہ. نیوکلیئر سمٹ واشنگٹن میں جاری ہے, کچھ اپڈیٹس آپ نے بھی سنی. آج توقع ہے کہ کوئی پلان آف ایکشن آج اس دو روزہ سربراہ اجلاس کے بعد سامنے آئے گا, اور افتخار کا یہ خیال ہے کہ اس میں اگین تمام ملکوں کو پابند کیا جائے گا کہ مزید وہ اپنی سیکیورٹی بہتر کریں, خاص طور پہ وہ تمام ملک جن کے پاس نیوکلیئر کیپیبلٹیز ہیں. اور یہ خطرہ بہرحال بہت الارمنگ ہے, اور وہاں پہ محسوس کیا جا رہا ہے کنونشن سینٹر کے اندر کہ داعش اس کی ایکسیس ہو سکتی ہے اس جیسے گروپوں کی, اور اگر سیب کی سائز کے بھی میٹیریل تک ان کی آ گئی تو لاکھوں ہزاروں انسانوں کی زندگیوں کو اس سے خطرہ ہو سکتا ہے. تو ایک سینسٹیوٹی پائی جاتی ہے, سب سے زیادہ فوکس اسی پہ ہے. آپ نے اس سمٹ کو کیسے دیکھا ہے وہاں اسلام آباد میں بیٹھ کے, اور یہاں پہ جو خطرات جن کو مانیٹر کیا جائے یا اینالائز کیا جا رہا ہے وہ کتنے حقیقی ہیں اور کیسے ان کو کنٹرول کیا جا سکتا ہے؟
بہت شکریہ ارشد, آپ نے مجھے بولنے کا موقع دیا انالیسز کا بھی. ہم لوگ یہاں سے اس سمٹ کو بڑی انٹرسٹنگ فالو بھی کر رہے ہیں, ہم دیکھتے رہے ہیں. اصل میں یہ بات ہے کہ بہت ساری چیزیں آپ کو پتا کہ میڈیا جو ہے نا وہ بہت ساری چیزیں اس کو فیکچوئل اور اس طریقے سے دیکھتا ہے, اور آپ کو یہ بھی معلوم ہے کہ جو میڈیا کے اوپر جو یو ایس کا میڈیا ہے اسپیشلی وہ ان چیزوں کو بڑی عجیب طریقے سے ہائی لائٹ بھی کرتا ہے کہ جو پاکستان کو فیس کرنی پڑی, وہ چیزیں اس کو ریالٹی بھی لے لیتے ہیں. میڈیا آپ کو پتا ہے کہ بڑی انفارچونیٹلی جو ہے نا وہ چیزوں کو بڑی عجیب طریقے سے پیش کرتا ہے. ہاں یہ ہے کہ انفارچونیٹ کچھ ایسے انسیڈنٹ ہوئے ہیں لاسٹ ویک میں, جیسے آپ کو پتا ہے کہ یہاں پر گورنمنٹ کی طرف سے بے شک ریسٹرکشن بھی تھی, لیکن آپ کو پتا ہے کہ ممتاز قادری اور جو ملٹنٹ مرڈر بھی تھا, سوسائڈ بمبنگ بھی ہوئی ابھی ریسنٹلی لاہور میں, اور اس طرح کے انسیڈنٹ ہوئے ہیں ریسنٹلی, اور آپ کو پتا ہے کہ اسلام آباد پورا 3 دن تک پورا سیچ بھی رہا ہے. تو اس طرح کے جو انسیڈنٹس ہیں چھوٹے چھوٹے, ان کو بڑا انٹرنیشنل لیول پہ دیکھا بھی جا رہا ہے اور فالو بھی کیا جا رہا ہے کہ اس طرح کے چھوٹے چھوٹے جو انسیڈنٹس ہیں اسپیشلی جو لاہور میں ہوا ہے انسیڈنٹ انفارچونیٹ, اس کی وجہ سے جو ہے نا پاکستان کی جو پوزیشن ہے وہ کافی زیادہ جو ہے اس سمٹ میں ان کو فوکس بھی ہے, ان کا اٹینشن بھی ہے. ابھی ریسنٹلی جو ہے نا ایک انسٹیٹیوٹ نے ایک ہائی لائٹ کیا تھا کہ کس طرح سے پاکستان کی جو نیوکلیئر آرسنلز ہیں اور وہ کس طرح سے دیکھے جا رہے ہیں. تو اس میں بات یہ ہے کہ جو نیوکلیئر آرسنلز ہیں انالیسز بھی ہے, اور ٹیکنیکلی بھی آپ دیکھیں گے نیوکلیئر آرسنلز جو ہیں وہ اس طرح کے نہیں ہوتے کہ آپ اس کو اسٹوریج میں لے جائیں, اس کو ڈپلوائے کرنا شروع کر دیں, اور اس طرح کے جو گروپس ہیں
لیکن فرحت اب نیوکلیئر آرسنل سے آگے بات کرتے ہیں کہ نیوکلیئر ایون را حالت میں بھی اگر میٹیریل نیوکلیئر میٹیریل دہشت گردوں کے ہاتھ میں آتا ہے, صرف پاکستان کی بات نہیں ہو رہی, پاکستان کے آفیشلز جو یہاں پہ موجود ہیں انہوں نے بریفنگ دی ہیں, ان کا یہ کہنا ہے کہ ہم پہ فوکس نہیں ہے اور ہماری جو سسٹم ہے اس سے لوگ مطمئن ہیں, دنیا مطمئن ہے. ہم تو جنرلی بات کر رہے ہیں کہ جو بھی نان اسٹیٹ ایکٹرز ہیں, جو بھی ایکسٹریمسٹ گروپس ہیں لائک داعش لائک القاعدہ, اگر ان کے ہاتھ میں یہ مواد آتا ہے, اسمبل فارم میں نہیں, ہم میزلز کی بات نہیں کر رہے ہیں, ہم یہ بات کریں گے اگر جوہری مواد بھی ان کے پاس آتا ہے اور اس کو وہ دیسی ساختہ بموں کی صورت میں بھی استعمال کرنے کے قابل ہو جاتے ہیں تو بہت بڑا وہ نقصان کر سکتے ہیں. تو اس کے کتنے امکانات ہوتے ہیں
دیسی ساختہ بموں میں اور اس طرح کی چیزوں میں جو ہے نا, آپ کو پتا ہے کہ نیوکلیئر جو یورینیم اور اس کی
ڈرٹی بم جس کو کہتے ہیں,
ہاں खास लाइफ होती है, एक खास साइंटिस्ट इसको बड़े अच्छे तरीके से आपको बता सकेंगे कि इनकी खास वैल्यू होती है। इस तरह से जो है ना वो कोई भी यूज नहीं करता। अगर इस तरह से करना होता तो सर वैसे है ना कि इराक में, सीरिया में और इस तरह की चीजें, बायोलॉजी तो ऑप्शन, लेकिन न्यूक्लियर जो है ना इसकी जो यूज है इसका बड़ी टेक्निकल चीजें रिक्वायर होती है। आपको पता है कि पाकिस्तान जो है वो तारिक फातमी ने भी अपनी स्टेटमेंट में और बल्कि इंटरनेशनली रिकॉग्नाइज भी हुआ है ये बात कि पाकिस्तान का जो न्यूक्लियर प्रोग्राम है, न्यूक्लियर इमरजेंसी मैनेजमेंट सिस्टम है उसका, न्यूक्लियर एंड रेडियोलॉजिकल इमरजेंसी सपोर्ट सेंटर है, न्यूक्लियर और कोऑर्डिनेशन जो सेंटर है, इस अराउंड द क्लॉक वर्क करता है और वो इट्स नॉट दैट इजी टू फॉर दीज एंड इस तरह के ग्रुप्स के लिए आसान बात नहीं है कि वो उठाकर जो है ना उसको यूटिलाइज कर सकें। दूसरी बात ये भी है कि इम्पोर्टेंट ये है कि पाकिस्तान ने जो इंटरनेशनल कन्वेंशन हैं उनको भी रिकॉग्नाइज किया हुआ है और आपको पता है कि जो पाकिस्तान के न्यूक्लियर प्रोग्राम में लोग काम करते हैं, सीनियर लोग हैं, दे नो कि इस तरह की अप्रिहेंशन हो सकती है, तो उसके लिए पहले ही रिस्पॉन्स सिस्टम
मौजूद है। नहीं, हमारे किसी भी सवाल में पाकिस्तान फोकस नहीं था। मैंने जितने भी सवाल किए मेरा उन सवालों में पाकिस्तान फोकस नहीं था। मैं एक जनरली आपसे ये पूछना चाह रहा था कि आप चूंकि एक्सट्रीमिस्ट ग्रुप्स हैं, उनकी हायरार्की, उनकी ऑपरेशंस, उनको भी एनालाइज करती हैं, तो उनकी इस्तेदाद क्या वाकईतन उनकी, मैं सिर्फ पाकिस्तान में नहीं कह रहा कि उनकी पाकिस्तान में रसाई हो सकती है, दुनिया में इस वक्त बताया जाता है कि 32 से ज्यादा ममालिक हैं जिनके पास न्यूक्लियर कैपेबिलिटी है या न्यूक्लियर मटीरियल वहां पर एग्जिस्ट करता है, तो वहां तक उनकी रसाई हो सकती है। वो सिक्योरिटी के जो भी पैरामीटर्स वहां पे इंस्टॉल हैं उनको वो तोड़ सकते हैं, ब्रीच कर सकते हैं, इसकी अहलियत रखते हैं आपके ख्याल में?
बिल्कुल, ये समिट जो है ना इसी सिलसिले में हो रही है ना कि आपकी जो 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 कंट्रीज हैं वो इसको, इस इन फैक्ट को, बेशक वो दाइश है, अलकायदा है, इन फैक्ट को शुरू से, लेकिन जब से ओबामा जो है ना प्रेसिडेंट बने, उनको आपको पता है कि जो है ये नोबेल पीस प्राइज इसी सिस्टम मिला है क्योंकि उन्होंने इस तरह की जो थ्रेट्स हैं, एग्जिस्टिंग थ्रेट्स हैं, उसमें कंट्रीज को अलाइन किया है। अब इस जो इस तरह की जो समिट्स हैं उसमें जो है ना कंट्रीज टुगेदर मिलकर ये डिसाइड कर रही हैं, अभी इलामिया आने में कुछ देर है, तो उसमें जो जो फाइव पॉइंट्स और फोर फाइव पॉइंट्स जो भी डिस्कस किए जा रहे हैं उसमें यही है कि किस तरह से इसको रोका जाए, ट्रेनिंग सेंटर्स हैं, किस तरह अगर एग्जिस्ट करता है खुदा ना खास्ता अगर किसी हाथ लगता है तो किस तरह से होगा, लेकिन कोशिश यही होती है कोई भी इस तरह का जो सिस्टम बनाने की भी सबसे पहली कोशिश जो होती है किस तरह से उनकी फिजिकल प्रोटेक्शन किस तरह हो,
जो चेक इन बैलेंसेज हैं उनको कितना मजीद मौसर बनाया जाए। आपको बताते चले जैसे ब्रसेल्स में आपको मालूम है कि अभी पिछले हफ्ते हमले हुए तो उसके बाद ब्रसेल्स के जो न्यूक्लियर प्लांट है वहाँ पे खास तौर पे न्यूक्लियर सिक्योरिटी को ज्यादा महफूज बनाने के लिए ज्यादा सिक्योरिटी जो है वो डिप्लॉय कर देगी। इसका मतलब ये कतन नहीं है कि उसका जो सिस्टम है वो कोई इतना सहल है कि उसको कोई भी तोड़ सकता है और वहां से मवाद चोरी कर सकता है, लेकिन जब भी आप अमेरिकन इंडिपेंडेंट एनालिस्ट से बात करेंगे तो वो जिसकी मिसाल देंगे उसमें पाकिस्तान, शुमाली कोरिया, इन ममालिक का जिक्र खास तौर पर ज्यादा होगा जहां पर उनके खतरात हैं। तो अब मेरा सवाल पाकिस्तान से मुतालिक है, पाकिस्तान कैसे ऑलरेडी नहीं बना रहा है, जैसे हमारे पाकिस्तान के फॉरेन सेक्रेटरी यहाँ पे बता रही हैं, मुशीर खारजा ने भी इसी रेफरेंस में अपनी बात की है, लेकिन पाकिस्तान कैसे यकीनी बनाए, दुनिया के तहफ़ुज़ात कैसे दूर कर सकता है अपने प्रोग्राम से मुतालिक?
ठीक है, पहले तो सबसे बड़ी बात है कि पाकिस्तान ने तहफ़ुज़ात जो है ना पहले से यकीनी बनाए हुए, इस तरह से यकीनी बनाए हुए हैं कि पाकिस्तान की जो इंटरनेशनली स्टैंडर्ड रिस्पॉन्स मैकेनिज्म हैं वो एग्जिस्ट करते हैं पाकिस्तान के न्यूक्लियर प्रोग्राम के अंदर। जैसे मैंने आपको बताया न्यूक्लियर इमरजेंसी मैनेजमेंट सिस्टम जो एग्जिस्ट करता है, फिर इसके अलावा जो न्यूक्लियर सिक्योरिटी सेंटर्स जो एग्जिस्ट करते हैं, ठीक है, तो ये जो ऑलरेडी कन्वेंशन और पाकिस्तान जो 2005 का जो कन्वेंशन है फिजिकल प्रोटेक्शन ऑफ न्यूक्लियर मटीरियल उसका भी वो सिग्नेचर है, उसे रेटिफाई भी किया हुआ है, ठीक है, पाकिस्तान की अपनी कमिटमेंट भी है। फिर दूसरा ये कि इस तरह की समिट में पाकिस्तान ने हमेशा जो है ना बड़े अच्छे तरीके से पार्टिसिपेट किया और हमेशा पाकिस्तान फोर फ्रंट पे रहा है कि वो जो है इस तरह की जो समिट्स हैं, इस तरह की जो इंटरनेशनल प्रोटोकॉल्स हैं, इंटरनेशनल जो ट्रेनिंग हैं, इंटरनेशनल जो पार्टिसिपेशन है उसको यकीनी बनाए कि पाकिस्तान का न्यूक्लियर प्रोग्राम एक रिस्पॉन्सिबल न्यूक्लियर प्रोग्राम है, उसको जो रन करने वाले लोग हैं दे आर रिस्पॉन्सिबल पीपल। फॉर एग्जाम्पल अभी रिसेंटली जो है ना जनरल की एडवाइस आपकी जो है ना वो उन्होंने भी जो है एक यहाँ लोकल इंस्टीट्यूट में भी उन्होंने अपनी टॉपिक के दौरान बताया कि जो पाकिस्तान का कमांड एंड कंट्रोल सिस्टम है दैट इज बैलेंस्ड और किसी सूरत भी वो जो है किसी भी रिस्क फैक्टर में इन्वॉल्व होना नहीं चाहते, वो हमेशा सेफ रहना चाहते हैं। ना सिर्फ देखिए सेफ्टी सिर्फ अपनी नहीं है, रीजन की भी सेफ्टी है,
لیکن بھارت یہ بھی ہے, کل ہماری مسعود خان صاحب سے بات ہوئی, انہوں نے ایک جملہ بولا, انہوں نے کہا کہ جہاں جب تک دنیا کے اندر نیوکلیئر ٹیکنالوجی رہے گی اس بات کا بھی خطرہ رہے گا کہ اس کی ٹرانسپورٹیشن ہو سکتی ہے, نقل و حمل یعنی اس کا ہو سکتا ہے, اور ساتھ ساتھ اس کا چوری بھی ہو سکتا ہے یا دہشت گردوں کی رسائی ہو سکتی ہے. لہٰذا اس کو تو روزانہ بنیادوں پہ اپنے جو اقدامات اس کے لیے لیے گئے ہیں ان کو دوبارہ دیکھنا ہوگا, ان پہ غور کرنا ہوگا.
جی ہاں, اس وقت جو سچویشن چل رہی ہے پاکستان کے اندر, اس میں جو ہے نا میرا یہی میں تو یہ کہنا چاہوں گی کہ پاکستان کو جو ہے بے شک ری ایشورنسز ہیں, لیکن ہم جو ہے نا رسک فیکٹر کو ہم کبھی, میں یہ نہیں کہتی ہوں کہ یہ ڈینائی کریں, میں کہنے کا مطلب یہ ہے کہ آل دو یہ ایگزسٹ کر رہی ہے چیز, یہ چیز کر رہی ہے, لیکن راؤنڈ دا کلاک بھی نیسسری ہے, کیونکہ بڑھتا ہوا داعش کا خطرہ اور القاعدہ کی پریزنس اور دوسرا اس طرح کے جو انسیڈنٹ ہو رہے ہیں جیسے لاہور میں ہوا ہے, اس طرح سے
جی ہاں, تو دنیا کے خطرات بڑھیں گے. جیسے میں نے برسلز کی مثال دی, ایک ترقی یافتہ ملک ہے, وہاں پہ ایک واقعے کے بعد فوری طور پہ ان کی جو توجہ گئی ہے وہ اپنی نیوکلیئر انسٹالیشنز کی طرف ہے. تو اس کو اس لحاظ سے اس کی ایک سینسٹیوٹی یا حساسیت کا ذکر مقصود تھا. آپ کا بہت شکریہ. آپ کا فرحت آصف صاحبہ, پریزیڈنٹ انسٹیٹیوٹ آف پیس اینڈ ڈپلومیسی اسلام آباد, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ رہیں, آپ کا بےحد شکریہ. سامعین, پاکستان کے مشیر خارجہ سرتاج عزیز, انہوں نے وائس آف امریکہ سے بات چیت کی, اور اسی نیوکلیئر سیکیورٹی سمٹ یا جوہری سلامتی سے متعلق واشنگٹن میں جاری سربراہ اجلاس, اس کے بارے میں پاکستان کے نقطۂ نظر سے یا پاکستان کے لیے کیا ڈائنامکس ہیں اس پہ جب ان سے بات کی گئی تو انہوں نے ہمیں کیا بتایا, یہ ہم آپ کو سنواتے ہیں.
دیکھیں جی, اس کا جو بیسک فوکس تھا وہ نیوکلیئر سیکیورٹی پر تھا کہ سیکیورٹی اور ایکسپورٹ کنٹرول کیسے ہیں. اس پر پاکستان کا ریکارڈ جو ہے وہ نہ صرف بہت پازیٹیو اور وہ ہے, بہت زیادہ مؤثر ہے, بلکہ اس کو اکنالج بھی کیا گیا ہے پچھلی جو سمٹ ہوئی تھی ہیگ میں اس میں بھی, اور اس دوران میں جو انٹریکشنز ہے اس میں بھی. تو اس لیے ان ایشوز پر میرا خیال ہے کہ ہماری جو ریکارڈ ہے اور جو ہماری پارٹیسپیشن ہے وہ مجموعی طور پہ تسلی بخش ہے, اور ہمیں اس میں کسی نے بھی یہ نہیں کہا کہ اس میں کچھ مزید کرنے کی ضرورت ہے. تو اس کانفرنس کے جو مقاصد تھے کہ نیوکلیئر, اور پھر اس میں ایک ہم نے جو کنونشن تھا ٹرانسپورٹ آف نیوکلیئر مٹیریل, اس پر بھی وہ ریٹیفائی کر دیا تھا, ایک ہمارا جو ایک ریمیننگ ایشو تھا اس میٹنگ سے پہلے. تو مجموعی طور پر ہماری تو ظاہر ہے توقعات ہی گلوبل تعلقات توقعات تھیں, اس سے اس کے مطابق پاکستان کا جو اس میں رول ہے وہ پازیٹیو رہا ہے, اور یہ اکنالج کیا گیا تھا کیونکہ تیاری سب ہو چکی تھی, بات چیت سب ہو چکی تھی, سیکٹری لیول پہ بھی ہوئے, تو وہ اس سے کوئی ایسا جسے کہنا چاہیے بنیادی فرق نہیں پڑا. اور لوگوں نے اپریشیٹ کیا کہ آپ کو ڈومیسٹک کنسرن جو تھے وہ باقی اہم تھے, اور اس کو اہمیت دینا بہت ضروری ہے, تو کوئی ایسی بات نہیں ہے.
سرتاج عزیز صاحب, پاکستان کے مشیر خارجہ, انہوں نے وائس آف امریکہ کے اسلام آباد بیورو میں ہمارے کلیگز کے ساتھ بات کی, ان کی گفتگو سے ہم نے اقتباسات آپ کو سنوائے, اور اب ہم آپ کو چند سیکنڈ کی یا چند منٹ کی گفتگو سنواتے ہیں. مسعود خان صاحب فارمر امبیسڈر پاکستان کے اقوام متحدہ کے لیے, اور کرنٹلی وہ پریزائڈ کرتے ہیں ایک انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈیز اسلام آباد کو, ان سے بھی ہم نے بات کی اسی پس منظر میں, آئیے سنتے ہیں کہ وہ کیا کہتے ہیں. امبیسڈر مسعود خان صاحب, ڈائریکٹر جنرل انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈی اسلام آباد, آپ نے ہمیں جوائن کیا, آپ کا بےحد شکریہ. سر, واشنگٹن کے اندر آج سے دو روزہ اجلاس جوہری سلامتی سے متعلق, پاکستان بھی اس میں شریک ہے, پاکستان کے نقطۂ نظر سے کیا ڈائنامکس ہیں اس سربراہ اجلاس کے؟
ہم سمجھتے ہیں کہ پاکستان کے سلسلے میں جو بھی اس نے اقدامات کیے ہیں جوہری سلامتی کے حوالے سے یا جوہری تحفظ کے حوالے سے, یعنی نیوکلیئر سیکیورٹی اور سیفٹی کے حوالے سے, اس کو امریکہ نے سراہا ہے, امریکہ کے اعلیٰ ترین حکام نے سراہا ہے, اور پھر جو ہے آئی اے اے نے اس کا اعتراف کیا ہے. تو ہم سمجھتے ہیں کہ جوہری سلامتی کے سلسلے میں جو سربراہی اجلاس ہو رہا ہے اس میں جو فیصلے ہوں گے وہ دور رس ہیں, اور اس پہ پاکستان جو ہے اس کے بعد بھی جو عمل ہوگا اس کا ایک فطری حصہ ہوگا.
ابھی بھی کئی ایک انڈیپینڈنٹ ایکسپرٹ سے جب بات ہوتی ہے تو یہ سمجھتے ہیں کہ پاکستان ایز سچ کوئی فوکس نہیں ہوگا اس سمٹ کے اندر, لیکن یہ شک, یہ تشکیق یا یہ خدشہ ضرور ہے کہ پاکستان کا جو پروگرام ہے یا پاکستان کے پاس جو نیوکلیئر میٹیریل ہے وہ ولنریبل ہے, اور وہ داعش یا دیگر جو گروپس ہیں, عسکریت پسند گروپ ہیں, ان کے ہاتھ آ سکتا ہے. کیا کہیں گے اس ریفرنس میں آپ؟
کم از کم حکومتی سطح پہ کسی قسم کی کوئی تشکیق نہیں پائی جاتی, میں امریکی حکومت کی بات کر رہا ہوں, کوئی اس قسم کی ہمارے ان کے ساتھ گفتگو نہیں ہوئی. میں نے پہلے کہا کہ بڑی حکومتوں نے, بڑی طاقتوں نے, اور اس کے علاوہ آئی اے اے نے, اقوام متحدہ نے اس بات کا اعتراف کیا ہے एक चीज मैं आपको बताऊं कि ये कॉन्फ्रेंस जो हो रही है पाकिस्तान से पूछगिछ के लिए नहीं हो रही है, ये जौहरी सलामती का एक बड़ा मसला है, वसी मसला है। इसमें जौहरी हथियार रखने वाली रियासतें भी शामिल हैं और वो रियासतें भी शामिल हैं जिनके पास जौहरी हथियार नहीं है, और वो मिलजुल कर एक ऐसा मुश्तरका लाहे अमल तरतीब दे रहे हैं जिसके जरिए दुनिया को मजीद महफूज किया जाए। आपने दहशतगर्दी का जिक्र किया और कहा दाइश का, और फिर ये जो जंगजू पाकिस्तान में पाए जाते हैं, दहशतगर्दी के खिलाफ हमने जंग लड़ी है, बेल्जियम जंग लड़ रहा है, फ्रांस जंग लड़ रहा है, अमेरिका ने सबसे बड़ी जंग लड़ी है, और अगर वहां उनके असासे गैर महफूज नहीं है तो पाकिस्तान के असासे भी गैर महफूज नहीं है। और दूसरी एक चीज मैं आपको बताऊं कि लोगों को इस तकनीकी अमूर की समझ नहीं है,
सही,
क्योंकि ये जिसको कहते हैं एटम बॉम्ब, इसको बनाना कोई आसान काम नहीं है। इसके लिए लोग ये समझते हैं कि शायद वो एक ही यू चुरा लेंगे किसी मकदार में और उसके बाद कोई बॉम्ब बना लेंगे, एटम बॉम्ब बना लेंगे, तो मुमकिन नहीं है। एक जो इससे ज्यादा बड़ा खतरा है वो उसको कहते हैं कि डर्टी बॉम्ब या उसको आदीदी कहते हैं तकनीकी जबान में, तो उसका एक खतरा है। और अगर आप शवाहिद इकट्ठा करना शुरू करें तो अल्हम्दुलिल्लाह पाकिस्तान के सिलसिले में इस किस्म का कोई इल्जाम मौजूद नहीं है।
मसूद खान साहब, ये बताइएगा कि आपने डर्टी बम की बात की, तो इंटरनेशनली या ग्लोबली वाकईतन ये कितना बड़ा खतरा है कि दहशतगर्द ग्रुप जो है या जो इंतहा पसंद ग्रुप्स हैं उन तक उनकी रसाई हो सकती है ऐसे जोहरी मवाद तक जिसके बाद फिर वो डर्टी बम बनाने की अहलियत रखते हैं?
तीन खतरे हैं, केमिकल वेपन्स का होता है, एक बायोलॉजिकल वेपन्स का और न्यूक्लियर वेपन्स का।
जी,
ये जो कॉन्फ्रेंस है ये मजबूती तौर पर वेपन्स ऑफ मास डिस्ट्रक्शन के लिए नहीं है, न्यूक्लियर सिक्योरिटी से मुतालिक है। मैं समझता हूँ कि इसका इम्कान हमेशा रहेगा जब तक कि जौहरी तवानाई रहेगी, जब तक जौहरी तहकीक रहेगी, मतलब रिसर्च के लिए भी इस्तेमाल होता है, और उसके बाद जब तक इसके सनती और ज़रई इस्तेमाल हैं तो ये खतरा तो हमेशा मौजूद रहेगा। उस सिलसिले में हुकूमतों को हिफाजती तदाबीर इख्तियार करनी पड़ती हैं, और जहाँ तक पाकिस्तान का ताल्लुक है उसका एक मजबूत कमांड एंड कंट्रोल सिस्टम है।
शुमाली कोरिया, उस आजकल उसका जो बैलिस्टिक मिसाइल प्रोग्राम है या बाकी उसका, ये सवाल हमने उनसे मुतालिक शुमाली कोरिया से मुतालिक भी किया था, तो उनका ये ख्याल था कि वहाँ से ज़्यादा जिम्मेदारी का मुजाहरा होना चाहिए और दुनिया को उनके साथ इंगेज करना चाहिए है। चंद सेकंड की एक ब्रेक लेते हैं और ब्रेक के साथ हमारा ये सेगमेंट न्यूक्लियर सिक्योरिटी समिट का वो ख़त्म होगा, और उसके बाद जब वापस आएंगे तो हमारे साथ याह्या हुसैनी मौजूद हैं, स्पोर्ट्स एंकर जियो टेलीविजन के साथ वापस हैं, और उनसे हम बात करेंगे पाकिस्तान क्रिकेट बोर्ड पर बढ़ता हुआ दबाव हार के बाद, और साथ साथ हम बात करेंगे गुज़श्ता रोज़ जो मैच था सेमीफाइनल वेस्ट इंडीज़ वर्सेज भारत, चंद सेकंड के एक ब्रेक के बाद।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
कि पाकिस्तान का पूरे का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लक ना कर सके।
गैर जानेदार बहस।
रेमिटेंस का वाकया हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहां पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ।
प्रोग्राम जानेंगे आपका खैर मकदम, और प्रोग्राम के आखिरी सेगमेंट में हम बात करेंगे T20 क्रिकेट वर्ल्ड कप पे। पाकिस्तान की टीम बुरी तरह से हारने के बाद इस इवेंट से बाहर क्या हुई, पाकिस्तान क्रिकेट बोर्ड को सख्त चैलेंजेस का सामना है, सख्त दबाव बाजायर उस पर बढ़ता हुआ नजर आ रहा है, और कई एक तब्दीलियों की तवक्कुआत मीडिया के अंदर रिपोर्ट हो रही हैं। याह्या हुसैनी हमारे साथ मौजूद हैं, जियो टेलीविजन नेटवर्क के साथ वाबस्ता हैं और स्पोर्ट्स का अपना प्रोग्राम करते हैं, बाखबर साफी हैं स्पोर्ट्स के रेफरेंस में, और स्टूडियो में हमारे साथ मदीया अनवर चौधरी मौजूद हैं। पहले तो जरा क्रिकेट बोर्ड की बात कर लेते हैं। याह्या, आपके पास क्या इत्तला ہیں, میڈیا سے ہمیں جو اطلاعات مل رہی ہیں کہ بہت بڑی تبدیلیاں آ سکتی ہیں, وہ کس حد تک درست ہیں؟ افراد کی تبدیلیاں کیا میٹر کرتی ہیں یا نظام کے اندر بھی کوئی تبدیلیاں آ سکتی ہیں؟
یہ جو سب کچھ اس وقت چل رہا ہے اسد, بظاہر ہی کچھ ایک دو تبدیلیاں ہوں گی اور ان تبدیلیوں کے بعد کچھ لوگ اپنے گھر چلے جائیں گے, لیکن سسٹم یہی رہے گا. اور پاکستان میں کرکٹ بات کرتے ہیں تو پاکستان کرکٹ جو جس کا 7 سال سے جو ہے پاکستان میں انٹرنیشنل کرکٹ ہو نہیں رہی ہے, اس کے باوجود پاکستان کی پرفارمنس سب کے سامنے ہے, لیکن جس انداز میں پاکستان کی اس ہار کو لیا گیا ہے, بہت زیادہ دباؤ ہے پاکستان کرکٹ بورڈ پر. یہ میں آپ کو بتانے میں کسی ہچکچاہٹ کا مظاہرہ نہیں کر رہا کہ گو کہ آج شہریار خان نے خلاصہ کیا قذافی اسٹیڈیم کے باہر آ کر کہ وہ مستعفی نہیں ہو رہے, پاکستان کرکٹ بورڈ میں موجود ہیں. شہریار خان کی اننگ زیادہ لمبی نہیں ہے, وہ آئندہ چند روز میں یا کچھ دن کے بعد پاکستان کرکٹ بورڈ کے عہدے سے مستعفی ہو جائیں گے, اور ایشین بیٹمین ظہیر عباس جو آئی سی سی کے صدر ہیں وہ ان کی جگہ سنبھال لیں گے. وقار اس کی چھٹی کا اصولی فیصلہ کر لیا گیا, ان کو سیک کیا جائے گا. پھر ہارون رشید صاحب جو ہیں,
جی جی
ہارون رشید صاحب جو ہیں ان کو بھی باہر کیا جائے گا, لیکن شہریار صاحب اگر پاکستان کرکٹ بورڈ چھوڑ دیتے ہیں تو ہارون رشید کو لائف لائن مل سکتی ہے. شاہد آفریدی فی الحال انٹرنیشنل کرکٹ سے ریٹائر نہیں ہو رہے, اگلے 2 سال وہ پاکستان کے لیے کرکٹ کھیلنا چاہتے ہیں, کپتان بھلے سے ہونا ہو. تو یہ تبدیلیاں ہیں پاکستان کرکٹ کے لیے, لیکن اس سے زیادہ سب سے امپورٹنٹ بات یہ ہے کہ پاکستان کو آنے والے دنوں میں اس سے زیادہ چیلنجز کا سامنا ہے. آسٹریلیا سے کھیلنا ہے, انگلینڈ سے کھیلنا ہے, پاکستان کو ساؤتھ افریقہ سے کھیلنا ہے, تو ابھی پاکستان کرکٹ کے چیلنجز ختم نہیں ہوئے ہیں.
صحیح, چیلنجز ابھی باقی ہیں. مدیا ابھی ہم آتے ہیں ذرا کل کے میچ کی جانب. ٹی ٹوینٹی سیمی فائنل بھارت فیوریٹ تھا لیکن ویسٹ انڈیز نے سب کو چونکا دیا,
بالکل چونکا دیا, اور ایسی پرفارمنس کی جس کی توقع نہیں کی جا رہی تھی. لیکن جس طرح کہ ہم نے 2 دن پہلے اپنے کرکٹ کے سیگمنٹ سکور کیا ہے کے اندر بات کی تھی, اور آپ نے بھی یہ بات کی تھی کہ اگر ویسٹ انڈیز کو چیز کرنا پڑ گیا تو ہو سکتا ہے کہ یہ میچ ان کے ہاتھ میں ہو, اور ہم نے دیکھا کہ ایگزیکٹلی وہی ہوا, کافی بڑا سکور تھا. لیکن اور حیرت کی بات یہ کہ دیکھیں کرس گیل آؤٹ ہو گئے 5 رن بنا کے, اس کے باوجود وہ لوگ کمپوزڈ ہے, اور اس کے بعد وہ میچ کو آگے لے کر چلے اور انہوں نے بڑا اچھا فنش.
کیا لگتا ہے فائنل میں یہ پرفارمنس یا اپنی کنٹینیوٹی رہے گی, کیونکہ کنسسٹنٹ وہ بھی نہیں ہے؟
ایگزیکٹلی میں یہ کہنا چاہ رہی تھی کہ پاکستان کی طرح کی ٹیم ہے, ان کی کسی میچ کے اندر بہت اچھی کارکردگی, کسی میچ میں بالکل ہی آپ توقع کر رہے ہوتے ہیں کہ یار آج بہت اچھا کھیلیں گے اور بہت ہی گندا کھیلتے ہیں.
92 کے ورلڈ کپ میں پاکستان ایک دفعہ غالباً 78 پہ گیا, اور وہ بارش کی وجہ سے میچ بچ گیا تھا لیکن ٹیم آؤٹ ہو گئی تھی, لیکن وہ اس کے چیمپئن بن گئے. تو ویسٹ انڈیز کے اندر بھی یہ کریکٹر وہ شیئر کرتا ہے کہ جس ایونٹ میں وہ لوئسٹ اسکور پہ آؤٹ ہو جائیں, ہو سکتا ہے وہ اس کو چیمپئن کر کے جائیں. یا حسینی, انگلینڈ ورسز ویسٹ انڈیز اس پہ پہلے آئیں گے, لیکن کل کے میچ کا پہلے تو انالیسس دیجیے گا, بھارت سے آپ کے خیال میں کہاں غلطیاں ہوئیں؟
ایسا تو بڑی غلطیاں نہیں ہوئی بھارت سے, قسمت شاید کل بھارت کے ساتھ نہیں تھی, لیکن وینکٹے اسٹیڈیم میں اس ٹورنامنٹ میں بیٹنگ پیراڈائز پچز رہی ہیں, اور اگر کل بھارت کی ٹیم 190 چیز کر رہی ہوتی تو شاید یہی اسٹوری ہوتی. لیکن کل ویسٹ انڈیز کی ٹیم جو ہے وہ وینکٹے اسٹیڈیم وہی اسٹیڈیم ہے جہاں پر 229 کے جواب میں 230 کر دیے تھے ساؤتھ افریقہ کے انگلینڈ کی ٹیم نے. لیکن اب اگر آپ فائنل کی بات کرتے ہیں انگلینڈ ورسز ویسٹ انڈیز, تو سارا دار و مدار پچ کے اوپر ہوگا. اگر پچ پاکستان اور انڈیا میچ کی طرح ٹرننگ پچ رہی, ناگپور میں نیوزیلینڈ اور بھارت کے میچ کی طرح ٹرننگ رہی, تو وہ بڑا دلچسپ کانٹیسٹ ہوگا, اور وہاں پر ٹاس بڑا امپورٹنٹ رول پلے کرے گا. اگر ویسٹ انڈیز کی ٹیم ٹاس جیت گئی, 130 سے زیادہ رن بنا لیے, تو ان کے پاس
اگر اسپن وکٹ ہوتی ہے تو اسپن اٹیک کس ٹیم کے پاس بہتر ہے, ویسٹ انڈیز کے پاس یا انگلینڈ کے پاس؟
ایون ہے, میں سمجھتا ہوں ایون چانس ہوگا, لیکن اگر بالکل جس طرح کی لاسٹ پچ تھی ویسی پچ ہوئی تو ڈفرینٹ اسٹوری ہوگی.
جی بہت شکریہ یا حسینی, آپ نے ہمیں جوائن کیا. مدیا سے پہلے ہم نے پاکستان کرکٹ بورڈ میں تبدیلیوں کی بات کی, یا نے ہمیں کچھ اپ ڈیٹ بھی کیا وہاں سے, وہاں سے انہوں نے ہمیں کچھ اپ ڈیٹ بھی کیا ہے. آپ ہمیں بتائیے یہ جو تبدیلیاں جن کی اطلاعات میڈیا پہ آ رہی ہیں, ہمارے پاس کنفرم نہیں, ہم نے محسن صاحب سے آج رابطہ کرنے کی کوشش کی, ایکسپیکٹ کیا جا رہا ہے کہ شاید وہ ایک بار پھر نیشنل چیف سلیکٹر ہوں, یہ تبدیلیاں کتنی کارگر ہو سکتی ہیں پاکستان کے کرکٹ کے اسٹینڈرڈس کو, کیا وہ اپ لفٹ کر سکتی ہیں, بہتر بنا سکتی ہیں, افراد کی تبدیلی, یا ایک پورا ایک بڑا آپریشن کرنا ہوگا, نچلی سطح تک نظام بھی بدلنا ہوگا کرکٹ کا؟
نچلی سطح تک نظام بدلنا ہوگا. ہم دیکھ رہے ہیں پچھلے 10-12-15 سالوں سے ہماری کرکٹ کا یہی حال ہے. 1999 کا جو ورلڈ کپ تھا میرا خیال میں وہ آخری کوئی اچھی پرفارمنس تھی ایز اے ٹیم, ایز اے یونٹ جو ہم نے دیکھی تھی. اس کے بعد سے پچھلے 16-17 سالوں سے ہم یہی سب کچھ دیکھ رہے ہیں. آپریشن کلین اپ کرنا ہوگا, تحصیلوں میں, گاؤں میں, ضلعوں میں جا کے نئے بچوں کو اٹھانا ہوگا, پوٹینشیل کو دیکھنا ہوگا, اور और ये जो हम लोगों ने कर दिया है कि हम कुछ बैट्समैन को इतना सर पे चढ़ा देते हैं, वो रवैया खत्म करना होगा. हर किसी को पता होना चाहिए कि अगर पुअर परफॉर्मेंस किए, बेशक वो अहमद शहजाद है, वो उमर अकमल है, वो शाहिद आफरीदी है, वो टीम से ड्रॉप किए जाएंगे और उनकी जगह पे अच्छा टैलेंट उसको रिप्लेस करने के लिए आपके पास एक पैरेलल टीम होनी चाहिए.
और यही वजह है कि जो टीमें इस वक्त दुनिया में लीड कर रही हैं, कभी उन्होंने अफराद पे डिपेंड नहीं किया है. बड़े बड़ी टीमें, बड़े बड़े बैट्समैन अगर वो 4-5 मैचों में फ्लॉप होते हैं तो उन्हें शायद टीम से बाहर होना पड़ता है,
होना भी चाहिए. और अब ये कल्चर हमें कल्टीवेट करना पड़ेगा, वरना पीसीबी को बचाना इतना कोई ठीक नहीं लग रहा, कोई मुस्तकबिल अच्छा नहीं दिखाई दे रहा.
और मदीना अनवर के इन्हीं रिमार्क्स के साथ हमारा आज का ये प्रोग्राम अपने अख्ताम को पहुंचता है. असद हसन को और हमारी प्रोडक्शन टीम को इजाजत दीजिए. अल्लाह हाफिज.
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.